आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے آپ کی رائے اور حسب معمول کچھ تصاویر ہم اس میں جاری کریں گے دکھائیں گے آپ کو بھی دکھائیں گے اور ہمارے ساتھ جو پینل ہے مبلغین کا ان کو بھی دکھائیں گے اور انشاءاللہ ان رینڈم تصاویر کے ذریعے سے ہم کچھ سبق حاصل کرنے کی کوشش کرتے ہیں کچھ بات کرنے کی کوشش کرتے ہیں اور ایک پوائنٹ آف ویو ڈفرینٹ آتا ہے لیکن وہ جتنا بھی ڈفرینٹ ہوتا ہے ہوتا پازیٹیو ہے اسے کچھ سیکھنے کو ملتا ہے کچھ سمجھنے کو ملتا ہے تو آپ بھی آخر تک اچھی اچھی نیتوں کے ساتھ ہمارے ساتھ رہیے اللہ نے چاہا تو زندگی گزارنے کے حوالے سے دنیا و آخرت کے حوالے سے اچھی اچھی باتیں سیکھنے کا موقع ملے گا تصاویر ہم بھی جاری کر رہے ہیں اور اس وقت دنیا میں سیلاب آیا ہوا ہے تصاویر کا اور ویڈیوز کا اور مختلف ویڈیوز ہیں مختلف لوگوں کے مزاج ہیں وہ اس اعتبار سے بنا رہے ہیں اور ویورس کے بھی مختلف انداز بھی ہیں مزاج بھی ہیں لیکن وہ اپنے انداز اور مزاج کو برقرار رکھ نہیں پا رہے بلکہ وہ تصاویر اور ویڈیوز کے طوفان میں بہے جا رہے ہیں اور اس پہ ایک ریسرچ ہوئی جیسے کہ ریسرچ ہوتی رہتی ہے کبھی فلسفی کے سینیریو میں اس کی ریسرچ ہو رہی ہوتی ہے کبھی جناب سائیکولوجیکل وے میں جو ہے اس کی ریسرچ ہو رہی ہوتی ہے سینیریو میں اور کبھی کسی اور طور پر بیہیویئر کے طور پر ریسرچز اور مختلف جو تحقیقات ہوتی ہیں وہ آ رہی ہوتی ہیں کچھ عرصہ پہلے میں نے ایک چیز پڑھی عبد الواجد بھائی کہ فیئر آف مسنگ آؤٹ جی ایک خوف ہے انسان کے دل دماغ میں جو اس دور کے دل انسان کے دل دماغ پہ چھایا ہوا ہے کہ کہیں کوئی چیز مجھ سے رہ نہ جائے اور وہ سب کچھ حاصل کرنے کی دوڑ میں شامل ہوا ہوا ہے یہی وجہ ہے کہ جب موبائل فون اٹھاتے ہیں اور ویڈیوز دیکھنا شروع کرتے ہیں لوگ تو پھر گھنٹوں گزر جاتے ہیں اور وقت کا پتہ ہی نہیں چلتا کیونکہ وہ کچھ بھی چھوڑنا نہیں چاہتے وہ سب کچھ دیکھ لینا چاہتے ہیں حالانکہ یہ ناممکن ہے یہ انہیں بھی پتہ ہے اور ہم بتا بھی رہے ہیں کہ ناممکن لیکن وہ دیکھ رہے ہیں تو یہ ہے فیئر آف مسنگ آؤٹ کہ کچھ مجھ سے رہ نہ جائے یہ جس انسان کو درپیش ہوتا ہے نا اس کی سوچ نیگیٹو ہو جاتی ہے وہ سب جتنا کچھ حاصل کر لے اس کے باوجود اسے ایسا ہی لیتا رکھتا ہے کہ بہت کچھ مجھ سے مس ہو گیا ہے اس کے برعکس اور ایک چیز ہے وہ ہے جوائے آف مسنگ آؤٹ جو کچھ رہ گیا اچھا ہی ہے جو کچھ رہ گیا اچھا ہی ہے یا یوں کہہ لیجئے کچھ چیزیں دانستہ طور پہ ارادتاً جان بوجھ کے چھوڑ دی جائیں کہ نہیں جی یہ ہمارا بیٹر ہی نہیں ہے اس گلی میں جانا نہیں تو رستہ کیوں پوچھیں تو اس کو انجوائے کیجئے جیسے کہ ہوتا ہے امیر اہل سنت سے بعض اوقات ایسے سوالات ہوئے ہیں پوچھا گیا ہے یا خود ارشاد فرمایا کہ نہیں مجھے اس کی معلومات نہیں ہے مثال کے طور پہ ایک دفعہ میں مدی مذاکرہ دیکھ رہا تھا تو امیر اہل سنت نے فرمایا کہ سندھ کا وزیر اعلیٰ کون ہے پرانی بات ہے مجھے نہیں پتا تو یہ وہ ہے کہ نہیں پتا اور الحمدللہ اس کا مطلب ایسا بھی نہیں ہے کوئی ہر کسی کی سبجیکٹس ہوتے ہیں ہر کسی کے اپنے کام ہوتے ہیں مصروفیات ہوتی ہیں مشاغل ہوتی ہیں فوکسڈ ہوتا ہے تو جو شخص جس چیز جس کام میں لگا ہوا ہے اس کی تو اسے پوری انفارمیشن ہونی چاہیے اس کی ایف این برڈس پتہ ہونے چاہیے لیکن بہت سارے یا یوں کہہ لیجئے کل جہاں کی معلومات کسی ایک شخص کو ہو یہ تقریباً ناممکن والی بات ہے تو اس کو انجوائے کیجئے ہر چیز آپ حاصل نہیں کر سکتے اور اسی کے ساتھ ایک اور چیز ہے ریئلٹی آف مسنگ آؤٹ کہ بعض چیزیں واقعی میں ایسی ہوتی ہیں کہ وہ آپ سے نہیں رہنی چاہیے کسی کی عیادت کرنی تھی کل کروں گا کل کروں گا کل کروں گا اطلاع آ گئی کہ ان کا انتقال ہو گیا تو اب یہ ایک حقیقت کو جانیے کہ اس کو نہیں چھوڑنا تھا اس کو مینج کرنا تھا اور اس کی عیادت جا کے کرنی تھی تو یہ تین چیزیں میں نے عرض کی اور بھی بہت ساری تھیوریز ہیں آتی رہتی ہیں جاتی رہتی ہیں لیکن مجھے لگا یہ ہمارے کام کی ہیں اور اس سے ہمیں سیکھنا چاہیے اللہ پاک ہمیں توفیق عطا فرمائے کہ ہم فیئر سے نکلیں کہ یہ بھی حاصل نہیں ہے وہ اچھا یہ نعمتوں میں بھی ہے اولاد میں بھی ہے اور بہت ساری چیزوں میں ہے جناب اگر تم نہیں ملتے تو کوئی اور ہوتا तो ये कोई होर होता जो है ना, ये वही है, फेयर ऑफ मिसिंग आउट। तो इससे निकले और जो चीज़ें, जो नेमतें और जो तालीम, जो हुनर, जो फील्ड आपने इख्तियार की है, उसको इंजॉय कीजिए। तो अल्लाह पाक हमें तौफीक अता फरमाए, दुरूद पाक की फजीलत शामिल इस सिलसिला करेंगे और फिर इंशाल्लाह मुबल्लिगीन की तरफ भी बढ़ेंगे। तो नबी करीम रऊफुर रहीम सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमाने आली शान, जो मुझ पर एक मरतबा दुरूद पाक पढ़ता है, अल्लाह पाक उस पर 10 रहमतें नाजिल फरमाता है। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। बढ़ते हैं तस्वीर की तरफ और पहले वो तस्वीर दिखाते हैं जो हम नाजरीन के लिए पेश कर रहे हैं। जी जनाब, तस्वीर दिखाइए। हाँ जी, ये तस्वीर हमने नाजरीन के लिए रखी है। हमारे साथ पैनल मौजूद है, मौलाना वसीम मदनी साहब मौजूद हैं, आज पहली बार हमारे सिलसिले में तशरीफ लाएं, वैसे मदनी चैनल पर देखते रहते हैं। खालिद भाई तो हमारे सिलसिले का एक मुस्तकिल हिस्सा हैं, और माशाल्लाह नकीब भाई भी गालिबन पहली ही बार हमारे सिलसिले में तशरीफ लाएं, और अब्दुल वाजिद भाई भी माशाल्लाह शायद पहले सिलसिले से आज तक नागा नहीं है अब्दुल वाजिद भाई का। तो मेरा नागा हुआ, अब्दुल वाजिद भाई का नागा नहीं हुआ। तो इंशाल्लाह पहली तस्वीर दिखाइए जनाब। सबसे पहले तो वसीम भाई की तरफ बढ़ते हैं। वसीम भाई, सबसे पहले ये बताइए कि ऐसी आंख वाला इंसान आपने कभी देखा है कि जिसकी आंख में इतना बड़ा शहतीर दाखिल हुआ हो?
नहीं, जाहिर है ऐसा तो कभी नहीं देखा,
अच्छा,
और जाहिरी तौर पे ऐसा कभी देखने में आया
हकीकतन नहीं देखा या देखा ही नहीं?
हकीकतन अगर ये बात की जाए कि तस्वीर में तो हम देख ही रहे, लेकिन अगर हकीकत में ये देखा जाए कि इस तरह की कोई चीज किसी की आंख में लगी हुई हो इतनी बड़ी,
जी,
ऐसा मंजर मैंने कभी अपनी जिंदगी में
अल्लाह महफूज ही
नहीं
रखे।
देखा। अल्लाह ताला महफूज रखे, क्योंकि ये अगर हकीकत में नजर आएगा तो बड़ा भयानक और बड़ा खौफजदा करने वाला मंजर होगा ये। तो अल्लाह तबारक व ताला आफियत और सलामती में रखे।
आमीन।
और ये जो तस्वीर हमने अभी देखी है, तो इसको देखते ही एक बड़ी मशहूर सी एक कहावत भी है,
जी,
और ये हमारे यहाँ जुमला इस्तेमाल भी होता है, और इसी मजमून की बात जो है ना अहादीसे मुबारका में भी हमें नज़र आती है कि जैसे कि सैयदना अबू हुरैरा रदी अल्लाह ताला अन्हु की, मैं हदीस पाक से ही इसका आगाज़ करता हूँ। आपने फरमाया कि हम दूसरे की आंख में तिनका देखते हैं, हदीस पाक है, आपने रिवायत की, लेकिन अपनी आंख में जो मौजूद चीज़ है ना वो नज़र नहीं आती। तो इसका मतलब क्या है? इसका मतलब यही है कि हम दूसरों के उयूब देख रहे होते हैं।
मुहावरे की जबान में कहते
मुहावरे
हैं, दूसरे की आंख का तिनका नजर आ जाता
नजर
है,
आ रहा है, और
अपनी आंख का शहतीर नजर नहीं आता,
शहतीर भी नजर नहीं आता।
जी,
तो बात यह है कि हमें दूसरों के तो बड़े छोटे छोटे ऐब, उनके अंदर छोटी छोटी खामियां,
जी,
ये हमें नजर आ रही होती हैं और हम देख रहे होते हैं, और सिर्फ देख ही नहीं रहे होते बल्कि हम उस पर तबसरे कर रहे होते हैं दूसरों के सामने, उसके इजहार करके माज अल्लाह सुमा माज अल्लाह उस मुसलमान की गीबत का गुनाह भी अपने जिम्मे ले रहे होते हैं, लेकिन अपने अंदर जो उयूब हैं उन्हें हम नहीं देख रहे होते। और वो हमें गोया के ये बात होती है कि हमें कुछ नजर ही नहीं आ रहा, हम कुछ देख ही नहीं रहे,
है ही नहीं, तो देखे
है ही नहीं, बधाई यानी कि ये तस्वुर कर लिया जाता है ना कि भाई मेरे अंदर तो कोई ऐसा ऐप है ही नहीं।
हाँ, और ये है ही नहीं ना, बड़ा जोर दे के कहा जाता है, ही नहीं,
है ही नहीं, यानी मेरे साथ कोई मसला ही नहीं है, और मैं माशाल्लाह बड़ा बिल्कुल पाक साफ सुथरा सा आदमी हूँ। तो ऐसा नहीं होना चाहिए, बल्कि तालीमात इस्लामिया क्या है, वो ये हैं कि दूसरों के अयूब के तजस्सुस में नहीं पढ़ना चाहिए। ये कुरानी तालीमात भी हैं, लोगों के मामलात के तजस्सुस में ना पढ़ो।
ठीक,
करना क्या है, अपने आमाल का जायजा लेते रहो, अपने आप को देखो, अपने उयूब की तरफ नजर डालो। तो ये पिक्चर हमें यही बात समझा रही है कि हम दूसरों पे बड़ी गहरी नजरें रखे होते हैं, अपनी बड़ी बड़ी चीजें नजर नहीं आ रही होती, तो लिहाजा अपना मुहासबा करते रहा कर।
ठीक है जी, जो बड़ा वाज पैगाम है पहला तो आ गया। अब देखते हैं आगे मुबल्लिगीन वसीम भाई से कितना एग्री करते हैं, कितना डिसएग्री करते हैं, और किस डिफरेंट पोजीशन पे जाकर गुफ्तगू करते हैं। जी खालिद भाई,
मैं इस तस्वीर के पेश नज़र ये बात अर्ज करना चाहूँगा कि लोगों की मिजाज और तबीयतें मुख्तलिफ होती हैं। कुछ सॉफ्ट हार्टेड होते हैं,
ठीक है,
उनमें मामूली सी भी कोई बुराई हो ना और कोई उनको तंबीह करना चाहे तो वो अच्छी खासे अंदाज में उनकी झाड़ फूंक भी कर सकता है और डांट भी सकता है छोटी सी बुराई पर भी, और फिर वो उसको भी सह लेते हैं और फिर अपने आप को दुरुस्त कर लेते हैं।
सही,
लेकिन कुछ अफराद ऐसे होते हैं कि जो لفظ تھوڑا سا مشکل ہے لیکن ہے سمجھنے والا, جو وہ خود غلطیوں کا پلندہ ہوتے ہیں, یعنی شروع سے لے کر آخر تک ان کے کاموں میں نقص اور عیب ہی ہوں گے,
ٹھیک ہے,
لیکن اس کے باوجود اپنے لیے لفظ برا سننے کے لیے تیار نہیں ہوتے. میں بھی غلط ہو سکتا ہوں, یہ سننے کے لیے تیار نہیں ہوتے. تو اگر ہمارا مزاج ایسا ہے کہ ہم اپنی برائی سننے کے لیے تیار ہی نہیں ہے, یا ہم نے کسی کو ایکسس ہی نہیں دے رکھا کہ کوئی ہمیں بھی سمجھائے,
ٹھیک ہے,
بلکہ ہم تو خود دنیا کو سمجھانے کے لیے بیٹھے ہیں, تو پھر عنقریب ہمیں لوگ بلا دیں گے اور ہم واضح نقصان میں بھی اگر پڑ رہے ہوں گے تو کوئی ہمارا ہاتھ تھام کر ہمیں گڑھے میں گرنے سے بھی نہیں بچائے گا, کیونکہ نہ جانے پتہ نہیں کہ اس کو بچانے کے لیے بھی ہم جائیں تو کہیں خدا نہ خواستہ یہ ہمیں بھی لے کر گڑھے میں انہیں گر جائے.
جی.
لیکن جبکہ دوسری طرف جو لوگ
بچانے کے بھی طریقے ہوتے ہیں نا,
جی
مجھے کوئی بتا رہا تھا کہ ڈوبتے ہوئے شخص کو بچائیں تو پچھلی سم سے پکڑنا چاہیے, اسے فرنٹ سے نہیں پکڑنا چاہیے.
بالکل صحیح,
کہ فرنٹ سے اگر پکڑیں گے تو کیا ہوگا, وہ آپ کو جھپی ڈال لے گا, اور جب وہ جھپی ڈال لے گا آپ کو, وہ ہک کر لے گا آپ کو, گرفت کر لے گا آپ کے اوپر, تو آپ کے ہاتھ پیر ممکن ہے وہ کور کر لے اور پھر آپ وہ
سوئنگ نہ کریں. اسی کے ساتھ ہی
جی, آپ بھی اسی کے ساتھ, ہم تو ڈوبے ہیں, تمہیں بھی لے ڈوبیں گے اگر مستاک بن جائیں گے, لیکن اگر پکڑنا ہے تو ٹیکنیک یہ ہے کہ جی پیچھے سے پکڑیں. تو آپ جو بات کر رہے تھے.
جی میں یہی عرض کر رہا تھا کہ یہ وہ لوگ ہوتے ہیں جو خود بھی گر رہے ہوتے ہیں اور دوسروں کو بھی گرانے کی ہی پوزیشن میں ہوتے ہیں, جبکہ جو سافٹ ہارٹیڈ ہوتے ہیں ان کو چھوٹی سی بات بھی بتا دی جائے, مطلب ان کو اتنا ایکسس دے دیتے ہیں وہ دوسروں کو کہ کوئی ہماری آنکھ میں بال بھی تلاشنا چاہے نا تو وہ بھی آ کے تلاش لے, ہمیں اس عیب سے بھی پاک کر دے, ہمیں اس برائی سے بھی بچا لے. لیکن ان کا اپنا جو شیطیر لگا ہوا ہے آنکھوں میں, ان کو نکالنے کی کوئی ہمت اس لیے نہیں کر رہا ہوتا کہ ان کو سمجھانے کے لیے جائیں گے تو یہ ہمارے منہ کو آ جائیں گے یا یہ خود ہمارے گلے کو آ جائیں گے, لہذا ان سے جان بچا کر بچنا, بچ کر رہنا ہی عافیت میں بندے کو رکھتا ہے. ہم دیکھ لیں کہ ہم کس طرف کھڑے ہیں, ہمارا مزاج نرمی والا ہے یا ہم خود سخت مزاج.
ٹھیک ہے, دیکھ لیں آپ اپنی اصلاح کروانا چاہ رہے ہیں, اپ گریڈ ہونا چاہ رہے ہیں, نہیں ہونا چاہ رہے, دوسروں کو الزام دینے سے پہلے خود دیکھ لیں کہ آپ نے ایکسس دیا ہوا ہے یا نہیں دیا ہوا. پھر لوگ کہہ رہے ہوتے ہیں مجھے تو کوئی پوچھتا ہی نہیں ہے, تو کیسے پوچھے گا, آپ تو کاٹ کھانے کو دوڑتے ہیں, تو اپنے اوپر غور کر لیں. جی نقیب بھائی.
بسم اللہ الرحمن الرحیم. میں اس کو تھوڑے سے اور انداز سے اگر بیان کروں,
سبحان اللہ,
تو جو بندہ دیکھ رہا ہے جس کی آنکھ میں بڑا تنکا شاطیر سا نظر آ رہا ہے اور دوسرے کی آنکھ میں وہ تلاش کرنے کی کوشش کر رہا ہے,
جی,
اس کو اگر ہم یوں دیکھیں کہ بندے کی اپنی جو صلاحیت ہے وہ تھوڑی بھی ہو تو بندہ اس میں بہت بڑا دکھانے کی کوشش کر رہا ہوتا ہے کہ میں بہت زیادہ اس کام میں ایکسپرٹ ہوں,
ٹھیک ہے,
اور دوسرے کی صلاحیت کا معترف نہیں ہوتا. اور اکثر یہ کہا جاتا ہے کہ اسے تو کوئی آتا جاتا کچھ نہیں ہے, اسے تو پتہ ہی کچھ نہیں ہے. اس لحاظ سے بھی اگر دیکھیں تو یہ تصویر ہمیں سمجھا رہی ہے کہ ہمیں دوسرے کی صلاحیت کا بھی اعتراف کرنا چاہیے اور اپنی جتنی ہے اس کو بھی سمجھنا چاہیے. اور دوسرا یہ کہ اگر ہم اس کو نیکیوں کے تعلق سے دیکھیں کہ اگر اللہ نے,
یہاں پہ ایک بات عرض کروں, آپ نے جو کہی عبد الواجد بھائی, کل میرا ایک جگہ جانا ہوا اور کراچی میں ایک بہت پروفیشنل ادارہ ہے اور نامی گرامی, یعنی اس کی عمارت کا اندازہ لگایا. میں نے پوچھا یہ عمارت کب کی ہے, تو کہا پاکستان بننے سے پہلے کی, تو اس سے اندازہ لگا لیں کتنا پروفیشنل ادارہ ہوگا. لیکن وہاں ایک نگیٹو بات جو پتہ چلی, تو ایک مطلب جنرل پرسپشن میں بتائی انہوں نے نام لیے بغیر. انہوں نے کہا مہروز بھائی, ہمارے ادارے کا ایک بہت بڑا پرابلم یہ ہے کہ ہمارے یہاں جو بھی شخص بیٹھا ہوا ہے, یعنی چار افراد اگر بیٹھے ہوئے ہیں تو انہوں نے کسی دوسرے کی نہ تائید کرنی ہے نہ ہمنوا بننا ہے.
صحیح,
انہوں نے لازمی اگرچہ آپ بھی چاروں بیٹھے ہوئے, لیکن ان کے بارے میں بتا رہے ہیں بات, انہوں نے کہا کہ چار افراد بیٹھے ہوئے تو نہ تو دوسرے کی تائید کریں گے, نہ دوسرے کو کور کریں گے, اور نہ ہی کچھ اور معاملہ ہوگا ایسا, بلکہ انہوں نے لازمی ایک الگ ہی بات کرنی ہے.
صحیح.
اور الگ بات کرنے میں بھی یہ ہوتا ہے نا نقیب بھائی, کہ ایک بات آپ نے کی, ایک بات میں نے کی, تو میں نے بولا ٹھیک ہے نقیب بھائی آپ کا موقف ہے, لیکن میں تو یہ سمجھتا ہوں, تو ایک تو یہ ہوتا ہے نا. لیکن وہ کہنے لگے کہ یہاں پر بقیہ تینوں کو غلط ثابت کرنے والا ہی جیتتا ہے.
صحیح.
تو اب وہ ظاہر سی بات ہے, میں ادارے کا نام وغیرہ تو نہیں لے سکتا, لیکن آپ دیکھیں کہ پروفیشنل لیول پر پڑھے لکھے لوگ
جن کی ڈگریاں ہیں, جن کے نام بازوں کے دنیا میں ہیں, اور ان کا ایسا معاملہ ہو تو پھر کیا ہوگا؟ آپ جو بات کہہ رہے تھے نا کہ دوسرے کی صلاحیتیں ماننی چاہیے, تو اس پہ مجھے, میں وہاں چلا گیا تھا جہاں کل گیا ہوا تھا. جی کنٹینیو.
دوسرے پہلو سے اگر دیکھیں تو آپ نیکیوں میں اور اچھائیوں میں بھی اسے دیکھ سکتے ہیں کہ اگر کوئی نیکی کرنے کا مجھے موقع ملا ہے اللہ کی دی ہوئی توفیق سے, تو مجھے اس نیکی کو اتنا زیادہ ہائی لائٹ نہیں کرنا چاہیے کہ یہ میں نے نیکی کر دی ہے. اگر مجھ سے کسی کی خدمت لے لی گئی ہے, مدد لے لی گئی ہے, اب مجھے ایک کی مدد کرنے پہ 10 لوگوں کو بتانا نہیں ہے کہ اتنی میں نے مدد کی ہے. اور اگر دوسرا کوئی اچھائی کر رہا ہے تو ہم اس کی نیکی کو نیکی نہ سمجھیں, اچھائی کو اچھائی نہ سمجھیں. صوفیہ کی ایک بہت ہی خوبصورت بات میں آپ کے سامنے رکھوں تو یہ بہت سارے اولیاء کے بارے میں ملتا ہے. انہوں نے فرمایا کہ اگر تمہارا برائی دیکھنے کا دل چاہے تو برائی کو اپنے اندر تلاش کرو, اگر اچھائیاں دیکھنے کا دل کرے تو دوسروں میں اچھائیاں تلاش کرو, تمہاری اصلاح بھی ہوگی اور معاملہ اچھا بھی ہوگا, معاشرتی طور پہ بھی اچھائی پھیلے گی. تو اس تصویر سے ہم اس طرح کی گفتگو بھی کر سکتے ہیں.
کیا شان ہے آپ کی, کسی نگیٹو تصویر ہے اور کتنا پازیٹو پوائنٹ نقیب بھائی نے بیان کیا ہے. اللہ پاک ہمیں سمجھ کی توفیق عطا فرمائے. جی عبد الواجد بھائی.
جی جی, ایک بات تو بڑی واضح ہے جس پہ تقریباً تمام مبلغین نے گفتگو کی ہے کہ دوسرے کی آنکھ کا تنکا نظر آ جاتا ہے لیکن اپنی آنکھ کا شہتیر نظر نہیں آتا. لیکن اگر آپ,
شہتیر کیا ہوتا ہے؟
جی یعنی شہتیر جو ہوتا ہے, یہ جو بڑا والا لکڑی کا پلر ہوتا ہے, ایک ہوتا ہے تیر, ایک ہوتا ہے شہتیر.
ٹھیک ہے,
تیر سے بڑا تیر, شہ فارسی کا لفظ ہے بڑا تیر.
ٹھیک,
تو بہرحال تو
ایک میں نے یوں پوچھا کہ جب یہ شہتیر کا لفظ اول ہم نے پڑھا نا, پھر ڈکشنری میں دیکھا کہ شہتیر کسے کہتے ہیں. میں سوچ رہا تھا کہ آج کی جو ہماری جنریشن زی چل رہی ہے تو شہتیر کا پتہ نہیں, پتا ہو شہتوت کا بھی شاید ہی پتا ہو.
جی جی, تو ایک تو یہ کہاوت ہے کہ دوسرے کی آنکھ کا تنکا نظر آ جاتا ہے لیکن اپنی آنکھ کا شہتیر نظر نہیں آتا. لیکن اس کے ساتھ ساتھ کچھ لوگ ایسے بھی ہوتے ہیں کہ ان کو دوسروں کی آنکھ کا شہتیر بھی نظر آ رہا ہوتا ہے لیکن ان کو فکر اپنی آنکھ کے تنکے کی ہوتی ہے.
اللہ ہائے ہائے,
انہیں یہ, ان کی یہ کوشش ہوتی ہے کہ ہم اپنے اس تنکے کو دور کریں, ہم جس پریشانی میں ہم اس سے نکلیں. ایک پرسیپشن یہ ہے نا کہ یہ تو خود مریض ہے, یہ تو خود مریض ہے تو میں اس سے کیا مشورہ لوں. لیکن یقین مانے جو مریض ہو چکا ہے نا, فار ایگزامپل لیور کا ہے, ہارٹ کا پیشنٹ ہے, اس سے اگر آپ مشورہ لیں گے نا تو وہ آپ کو ایسے اچھے سے بعض اوقات سمجھائے گا کہ کم از کم آپ ہارٹ کے پیشنٹ نہیں ہوں گے. تو کچھ لوگ اس طرح سے سوچتے ہیں کہ بھائی جب یہ خود مریض ہے تو یہ مجھے کیوں بچائے گا. لیکن ایسا نہیں سوچنا چاہیے, بعض اوقات خود زہر ہی تریاق ثابت ہوتا ہے. جس والد کی اولاد بگڑی ہوئی ہے اگر آپ اس سے مشورہ کریں گے تو امید ہے وہ آپ کو کچھ ایسی ٹپس دے گا کہ آپ کی اولاد نہیں بگڑے گی. جو گھر ٹوٹ چکا ہے, جس میں طلاق ہو چکی ہے, اگر اس سے آپ مشورہ کریں گے تو بعض اوقات ایسا ہوگا کہ ان کا گھر تو ٹوٹا ہے لیکن اس کے مشورے کی وجہ سے آپ کا گھر نہیں ٹوٹے گا. تو دوسروں کے تجربات سے بھی سیکھنا چاہیے, بلکہ عقل مند تو وہ ہوتا ہے کہ جو اپنے پہ گزرے یا نہ گزرے لیکن جو دوسروں پر گزری ہے اس کو دیکھ کر وہ سبق حاصل کر لے. یہی وجہ ہے کہ حضرت عیسیٰ علیہ السلام فرماتے ہیں کہ کسی نے پوچھا کہ حضور آپ نے ادب کہاں سے سیکھا, تو آپ نے فرمایا کہ میں نے بے ادبوں سے سیکھا, کہ مجھے پتا چل گیا کہ بے ادبی یہ ہوتی ہے تو میں نے اس کو اوائڈ کیا اور اس کی جو اپوزٹ سائڈ تھی وہ ادب تھی. تو مقصد یہ ہے کہ زندگی میں آپ جو ہار گیا ہے نا اس سے بھی جیتنے کا فن سیکھ سکتے ہیں, جو گر گیا ہے اس سے آپ چلنے, اٹھنے اور اٹھ کر چلنے کا راز پوچھ سکتے ہیں.
عبدالواجد یہاں پہ ایک بات میں ایڈ کروں, ویسے تو مشہور ہے اور درست ہے, یہ بات بھی جنرلائز کر کے ہم دیکھیں تو درست ہے کہ اچھے کامیاب لوگوں کے ساتھ رہیں گے تو آپ کامیاب ہوں گے. بالکل درست بات ہے, کامیاب لوگوں سے مشورہ کرو, پازیٹیو لوگوں سے مشورہ کرو, انرجیٹک لوگوں سے مشورہ کرو, بالکل درست. لیکن مارکیٹ میں ایک دوسری پکچر بھی اس کی پائی جاتی, اور وہ یہ ہے کہ جو ناکام ہوا ہوا ہے نا اس سے جا کے مشورہ کرو.
جی
کیونکہ جو کامیاب ہے نا ممکن ہے اس نے 100 تجربات نہیں کی ہوں,
جی
اس نے ایک ہی تجربہ کیا ہو اور بہت ساری چیزیں مل ملا کے وہ کامیاب ہو گیا ہو, لیکن جو ناکام بیٹھا ہوا ہے نا اس کے پاس بہت سارے تجربات ہیں اور وہ ساری بند گلیوں کا راستہ آپ کو بتا دے گا کہ اس گلی میں نہیں جانا, یہ آگے سے بند ہے,
جی
تو تم پھنس جاؤ گے پھر آگے جا کر. تو جو آپ بات کہہ رہے ہیں
جی بالکل, آپ نے بہت اچھے سے سمرائز کیا کہ کبھی کبھی ناکام شخص بھی آپ کو کامیابی کا گر بتا دیتا ہے.
اچھا میرے ذہن میں بھی ایک بات آئی اس تصویر کو دیکھ کر, اور ایک المیہ ہمارے معاشرے کا یا دنیا کا, اب وہ تصویر سے میری توجہ گئی ہے, وہ یہ کہ بعض اوقات ہم دنیا کے مسائل حل کرنے میں لگے ہوئے ہوتے ہیں, ہم دوسروں کے خاندان کے محلے داروں کے کولیگس کے مسائل حل کر رہے ہوتے ہیں, لیکن ہماری اپنی ذات میں جو پرابلم ہوتی ہے, خود ہماری فیملی میں جو پرابلم چل رہی ہوتی ہے, اس کو ہم فوکس نہیں کرتے. اچھا یہ ایک الگ ہی جو ہے نا دنیا ہے ایسے لوگوں کی کہ وہ الگ ہی دنیا میں مصروف ہوتے ہیں, گھر والوں کے لیے ٹائم نہیں ہے, اپنے لیے ٹائم نہیں ہے, پڑوس سے بندہ آ گیا, جناب بقرعید جانور لینے جانا ہے چلو, جناب بچی کی شادی ہے فرنیچر لینے جانا ہے چلو, جناب وہ دولہا کو شیروانی دلانی ہے چلو, لیکن اپنے لیے اپنے گھر کے لیے ٹائم نہیں.
جی
تو میں وہ بات عرض کر رہا ہوں جو ہم نے اپنی آنکھوں سے دیکھی اس معاشرے میں, اور ایک دو جگہ نہیں بہت ساری جگہوں پہ دیکھی, کہ یہ انداز جو ہے نا یہ نا پسندیدہ ہے اور نہ اچھا انداز ہے. یہ نہیں ہے کہ آپ دوسروں کی خیر خواہیاں کر رہے ہیں. اسلام تو اتنا صدقہ دینے سے بھی منع فرماتا ہے کہ خود فقیر ہو جاؤ.
جی
اگر تم ایک لیبل ہے کہ وہ لیبل الگ ہے, لیکن عام لوگوں کی اگر بات کی جائے تو ان کو تو اتنا صدقہ دینا بھی منع ہے کہ وہ خود فقیر ہو جائیں, پھر کلاش ہو جائے اور پھر شکوے بھی کریں شکایتیں بھی کریں اور جو ہے نا بھیک بھی مانگیں, تو یہ بھی منع ہے. تو پہلے آپ کی ذمہ داریاں جو ہیں وہ آپ کی ذات سے شروع ہو کر, اور آپ کا جو فیملی ہے جو افراد آپ کے ماتحت ہیں جن کو شریعت نے آپ کا ماتحت آپ کی رعیت میں کر دیا, سب سے پہلے آپ ان کی سہولت ان کے مسائل ان کے جو زندگی کے معاملات ہیں اس کو درست کر لیں.
جی
دنیا کے بچوں کو سدھارنے جا رہے ہیں اپنے بچوں کی خبر گیری, دنیا کے بچے پڑ جائیں آپ کے بچے کیا کر رہے ہیں اس پہ غور کیجیے. آپ کے گھر میں جو آپ کی زوجہ ہے آپ کی بیٹیاں ہیں بہنیں ان کو دیکھیں پہلے. تو یہ ساری چیزیں اگر دیکھیں تو میری توجہ جا رہی تھی کہ ان کے اپنی آنکھ میں تو اتنا بڑا وہ ہے دوسرے کی کر رہے ہیں, تو ایک تو پلس پوائنٹ ہے لیکن یہ ایک مائنس پوائنٹ بھی ہے, اس سے ہمیں بچنا.
بالکل بعض ڈاکٹر ہیں
جی
کہ جو شام 5 سے رات 12 بجے تک کلینک کرتے ہیں
جی,
لیکن ان کے اپنے گھر میں ایک مریض ہوتا ہے جس پر وہ توجہ نہیں دے رہے ہوتے.
جی
بعض لوگ ہوتے ہیں انہیں دوسروں کی اصلاح کی فکر ہوتی ہے, لیکن خود ان کے گھر میں ایسے لوگ ہوتے ہیں جنہیں اصلاح کی ضرورت ہوتی ہے. بعض اوقات ایسا ہوتا ہے کہ بہت دیر سے جا کر احساس ہوتا ہے, تو اس وقت پلوں کے نیچے سے بہت سا پانی گزر چکا ہوتا ہے. تو اپنے گھر پر بھی نظر رکھیے, اپنے لباس کو بھی ٹٹولتے رہیے, اپنی چادر کو بھی دیکھتے رہیے. آپ دوسروں کے گھروں سے سانپ نکال رہے ہیں لیکن بعض اوقات سانپ آپ کے گھر میں آ کر بیٹھ.
ویری گڈ.
تو یو ہیو ٹو بی ویری ویجیلنٹ اینڈ کیئر فل اسپیشلی اس ایج اینڈ ٹائم میں. چیزیں اتنی تیزی سے وقوع پذیر ہو رہی ہیں کہ بعض اوقات پتہ نہیں چلتا. اور وہ جو آپ نے پوائنٹ اٹھایا نا بچوں پہ توجہ دیجیے.
جی
بچوں پہ. اچھا بچے جو ہوتے ہیں نا ان کی لائف کا ایک مخصوص فیز ہوتا ہے, اس فیز میں اگر والد موجود ہے والدہ موجود ہے وہ اٹینشن دے رہے ہیں توجہ دے رہے ہیں ان کی تربیت کر رہے ہیں تو بس اسی فیز میں تربیت ہوتی ہے.
ویسے ایک بات میں عرض کر دوں عبد الواجد بھائی, آپ نے کہا کہ وقت بہت تیزی کے ساتھ گزر رہا ہے, تو اگر آپ آج سے کسی شخص کو ڈھونڈے جس کی عمر 80-90 سال اور اس سے پوچھے, کہا جاتا ہے کہ زندگی کی گاڑی جو ہے نا 2 پہیوں پہ چلتی ہے اور اس کا 1 پہیہ شوہر 1 پہیہ بیوی ہے, تو اس وقت جب آپ جوانی میں مثال دیتے تھے آج سے 60 سال پہلے 70 سال پہلے تو کون سی گاڑی ذہن میں آتی تھی؟ تو شاید ٹانگا گاڑی ذہن میں آتی ہوگی, ٹھیک ہے
تھوڑا گاڑی,
پھر وہ جناب سائیکل ہو گئی, پھر بائی سائیکل ہو گئی, اور گاڑیاں چینج ہوتی رہی. ابھی اسپیڈ کی رفتار کتنی بڑھتی جا رہی ہے گاڑیوں کی نا, تو جتنی میں ایک بات سمجھانے کے لیے کہہ رہا ہوں, کوئی وہ نہیں ہے لوجیکل وے میں بات,
بڑی اچھی مثال دے رہا ہوں سمجھ میں آنے.
آپ کتنی تیزی کے ساتھ جناب راستہ طے کر رہے ہیں, ایک چھوٹا سا راستہ جس کو طے کرنے میں پہلے 20 گھنٹے لگتے تھے 22 گھنٹے لگتے تھے, جناب اب 2 گھنٹے میں کر رہے ہیں آپ, آگے جا کے شاید وہ 20 منٹ میں کرنے لگے آپ, اور ایسی بھی پلاننگ ہماری یہاں بھی ہو ہی رہی ہے پاکستان میں. تو جب یہ چیزیں تیزی سے گزر رہی ہیں تو زندگی بھی بہت تیزی کے ساتھ گزر رہی ہے. اور آپ کو اگر تجربہ ہوا ہو نا کہ سلو ٹرین چل رہی ہو نا تو منظر سمجھ میں آ رہا ہوتا ہے, پکڑ لیتے ہیں آپ کون سے درخت ہیں, کون سی فصل لگی ہوئی ہے. لیکن ٹرین بہت اسپیڈ میں ہونا تو پھر اتنا تو پتہ چلتا ہے فصل لگی ہوئی ہے, یہ نہیں پتہ چلتا کہ جناب اس پہ سیب تھے یا موسمبی تھی یا کنو تھا کیا تھا, یہ نہیں پتہ چلتا. تو اویئر رہیے, اپنے آپ کو اپڈیٹ کرتے رہیے اپنے لیے اور اپنی فیملی کے لیے. بڑھتے ہیں جناب اگلی پکچر کی طرف اور دیکھتے ہیں اگلی تصویر سے ہمارے مبلغین ہمیں کیا سکھا رہے ہیں. جی ہاں جی, تصویر آ گئی ہے اور یہ تصویر جو ہے نا جی اس نے نوسٹیلجیا کا شکار کر دیا ہمیں اس تصویر نے.
جی
یاد ہے وسیم بھائی کچھ, یہ آپ کے دور سے پہلے کی کہانی ہے؟
نہیں یہ یوز کی ہے میں نے.
اچھا آپ نے یوز کی, یعنی آپ پرانے ہیں. آپ نے خالد بھائی یوز کی؟
جی یوز کی.
مدنی چینل کے ناظرین کو بھی یاد آ رہا ہوگا, آج کل بھی آتی ہے یہ.
جی آ رہی, میرا بچہ بھی یوز کر رہا ہے.
جی جی آتی ہے, اور یہ عمومی طور پہ جو کے جی کے کنڈر گارڈنز کے بچے ہوتے ہیں نا ان کو بہت اچھی لگتی ہے یہ. تو چلیں شروع کرتے ہیں, نقیب بھائی سے شروع کرتے ہیں. نقیب بھائی کیا کہیں گے, پینسل کی بھی مختلف جو ہے اقسام ہوتی ہیں. تو یہ جو ہے اسٹیکیبل پینسل کہلاتی ہے, جس کے اندر جو ہے نا وہ کیپسولز ہوتے ہیں یا بلٹس ہوتی ہیں لیڈس کی, اور ایک لیڈ کے بعد دوسری لیڈ ہوتی ہے کیپسول کی صورت میں, اور وہ آگے بڑھتی جاتی ہے چلتی جاتی ہے. آپ نے استعمال کی ہے؟
یہ ہوگی غالباً.
کی تو ہوگی, جیسے آپ چیزیں استعمال کرتے ہیں تو میرا اندازہ یہی ہے کہ آپ نے استعمال کی ہوگی. اپ ڈیٹ چیزیں یوز کرنے کے عادی ہیں آپ, اور یہ شاید آپ کے بچپن میں نا یہ بڑی ایک اپ ڈیٹ چیز ہوگی.
اپ ڈیٹ چیز بالکل. اس کو پینسل کی حیثیت سے دیکھیں یا لکھنے کی حیثیت سے دیکھیں یا استعمال کی حیثیت سے دیکھیں تو مختلف چیزوں سے اس کو دیکھا جا سکتا ہے. تو ایک چیز جس کے مختلف استعمال ہیں
جی,
اور اس استعمال کرنے میں آپ جیسے ہمیں وقت ملا ہوا ہے, اب وقت کو اگر ہم درست طریقے سے استعمال کرتے ہیں تو وہ وقت ہمارے لیے بڑا اچھا ثابت ہوگا کہ ہم نے ہمیں جو نعمت ملی تھی ہم نے اس کی بڑی قدر کی اور بڑے اچھے انداز سے ہم اس کو لے کے چلے. اب پینسل ہے, ایک بچہ ہے, اس کو ضائع کیے جا رہا ہے, وہ تو سکے اس کے نکلتے جائیں گے اور یہ ضائع ہوتے جائیں گے. اسی طرح اگر ہم زندگی کی نعمتوں سے فائدہ نہ اٹھا سکیں اور اپنے ہی ہاتھوں سے اسے ضائع کرتے چلے جائیں تو بعد میں پچھتانے کے علاوہ کوئی چارہ ہمارے پاس.
نقیب بھائی کہاں سے آپ نے کہاں پہنچا دیا, کتنی خوشگوار یادیں قائم ہوئی تھیں اور آپ نے حساب کتاب پہ لگا دیا ہے کہ جی زندگی کیسے گزار رہے ہیں. واقعتاً یہ پینسل بھی بالآخر ختم ہو جاتی ہے, کوئی بھی پینسل ہو تو بالآخر ختم ہو جاتی ہے. تو جیسے یہ ختم ہونے کے بعد بندہ سوچے کہ اب جب چاہیے تھی تو نہیں ہے, تو ایسی زندگی بھی ایک نہ ایک وقت میں جا کے ختم ہو جائے گی, اور پھر یہ سوچنے کا بھی ٹائم نہیں ملے گا. ہاں مرنے کے بعد پھر ہم کہیں گے کاش ایسا ہو جاتا, کاش ایسا ہو جاتا. قرآن نے بھی متعدد مقامات پہ انسان کی اس نفسیات کو بیان کیا ہے. اللہ پاک اس وقت سے پہلے ہمیں سمجھ بھی عطا فرمائے, توبہ بھی عطا فرمائے, توبہ کی توفیق بھی عطا فرمائے, کار خیر کرنے پہ استقامت نصیب فرمائے. وسیم بھائی کیا ارشاد فرمائیں؟
جی میں اس پینسل کے یوز کو یاد کر رہا تھا, تو اب اس میں جو میں دیکھ رہا ہوں کہ تب ہم اس کو یوز کرتے تھے تو پینسل سے ہم لکھ رہے ہوتے تھے. اچھا لکھنے کے بعد ایک وقت آتا تھا کہ اس کے آگے جو نوک ہے نا,
جی لیڈ جو ہے اس کی,
یہ لیڈ وہ ختم ہو جاتی تھی.
ٹھیک ہے.
اچھا وہ ختم ہونے کے بعد جو ہے نا پھر یہاں سے یہ بلٹ جو بھی تھی اس کی یہ نکلتی تھی اور یہ سب سے پیچھے چلے جایا کرتی تھی, کیونکہ اس کا جو وہ ہوتا تھا نا
پرپس ختم ہو گیا.
ہاں اس کی جو لائن ہوتی تھی نا اس کو مضبوط رکھنے کے لیے وہ پیچھے اس کو سینس چاہیے ہوتا تھا. جی ورنہ تو پھر وہ اگر یہ پوری لائن اس کی سیدھی نہیں ہوگی تو اگر بیچ میں سے ایک بھی غائب ہو گئی نا تو یہ اگلا کام نہیں کر سکے.
جی
تو میں یہ سوچ رہا تھا کہ جب اللہ نے آپ کو موقع دیا, صحت دی, منصب دیا, اللہ تبارک و تعالیٰ نے آپ کو ایک گھر کا سربراہ بنا دیا, یہ آپ کے پاس موقع ہے, تو اس موقع سے فائدہ اٹھاتے ہوئے جتنے اچھے اور بہترین انداز پر آپ اپنے کاموں کو دکھا سکتے ہیں نا وہ دکھا دیں.
ٹھیک ہے.
کیونکہ آہستہ 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 آپ کی صحت, آپ کی کیفیات, ये सब जो है ना ये खत्म होती चली जाएंगी।
ठीक है,
और याद रखें कि पीछे तो लाइन लगी हुई है।
ठीक है, आपकी जगह कोई और ले लेगा,
आपकी जगह कोई और ले लेगा।
ठीक है, तो रिप्लेस हो जाएंगे।
अपने होते हुए कोई ऐसा काम कर जाएं कि जो मिसाली काम हो जाए, अगर जो आपको पीछे आप चले जाएं, लेकिन आप अपनी मौजूदगी में कोई ऐसा काम कर जाएं कि जिसकी लोग मिसालें दे रहे हों और आपकी दुनिया और आखिरत के लिए वो बेहतरीन काम हो।
पेंसिल के सिनेरियो में आपने कहा, तो पेंसिल जो काम कर सकती है वो करे,
वो करे।
ठीक जी, अब्दुल वाजिद भाई
जी, मैं ये सोच रहा था महरोज भाई कि इसको इस्तेमाल करने वाले मुख्तलिफ किस्म के बच्चे होंगे। कुछ वो होंगे कि वो पेंसिल को पेंसिल समझकर इस्तेमाल कर रहे होंगे, और कुछ लोग वो होंगे, कुछ बच्चे वो होंगे कि जो ये समझकर इस्तेमाल कर रहे होंगे कि ये है तो पेंसिल, लेकिन इसको जाहिर नहीं करना।
ठीक है, आम पेंसिल नहीं है।
हाँ, इसको जाहिर नहीं करना। तो अब दोनों में फर्क ये है कि दोनों के पास एक ही पेंसिल है।
ठीक है,
लेकिन दोनों का इस्तेमाल जो है वो उस पेंसिल के इस्तेमाल के जरिए उनमें डिफरेंस पैदा करेगा। इसकी मिसाल ऐसे ही है कि 24 घंटे हर इंसान के पास होते हैं, लेकिन कुछ लोग उन 24 घंटों को इतना प्रोडक्टिव बना लेते हैं कि जो नॉन प्रोडक्टिव लोग होते हैं उनके वीक्स एंड मंथ्स भी उनके उस 24 घंटे के बराबर नहीं होते।
सही, बिल्कुल।
तो प्रोडक्टिविटी होनी चाहिए, गुड यूज ऑफ टाइम होना चाहिए, टाइम को जाया नहीं करना चाहिए। और फिर टाइम भी जो होता है ना महरोज भाई, हर इंसान की जिंदगी में एक प्राइम टाइम होता है।
ठीक,
और वही वो टाइम होता है कि जिसमें उसने कुछ करना होता है। तो कुछ लोग होते हैं कि वो अपने प्राइम टाइम में वो नहीं परफॉर्म कर पाते। तो प्राइम टाइम क्या होता है, आप जब जवानी की दहलीज में कदम रखते हैं उस वक्त से लेकर 40 साल तक, ज्यादा खींच ले तो 50 साल तक होता है। तो इस वक्त में आपने जिंदगी में कुछ ऐसा करना होता है कि आपकी जिंदगी बामाना हो, बामकसद हो, प्रोडक्टिव हो। आप दीन और दुनिया में कोई ऐसा काम करें कि आपका मौजूद होना, इस प्लेनेट अर्थ पर आना जो है वो एक अच्छा आना हो।
ठीक,
वरना लोग आते हैं और आकर गुजर जाते हैं, ना उन्होंने नेकी की दावत दी, ना उन्होंने जो उनकी तखलीक का मकसद था उसको पूरा किया, बल्कि वो सिर्फ जैसे दूसरे जानवर हैं कि आते हैं, खाते हैं, पीते हैं और चले जाते हैं। तो बस ऐसी ही जिंदगी अगर गुजार कर चले जाते हैं तो ये जिंदगी नॉन प्रोडक्टिव है और ये जिंदगी यूजलेस है। जिंदगी आमद बराए बंदगी, ये जो जिंदगी है ये बंदगी के लिए है, और जो अपनी जिंदगी को बंदगी में इस्तेमाल करता है तो उसने जिंदगी का हक अदा किया, और वो दुनिया में भी कामयाब है और रोजे आखिर भी वो कामयाब होगा। लेकिन जिसने इस जिंदगी और बंदगी के कनेक्शन को नहीं समझा, बल्कि उसने यही समझा कि जिंदगी बराए जिंदगी, कि बस खाले पीले मौज उड़ा ले, दिस लाइफ इज फॉर फ्यू ईयर, फॉर फ्यू डेज एंड एंजॉय योर सेल्फ। तो जिसने इस तरह से जिंदगी गुजारी तो वो जिंदगी नहीं है, बल्कि उसने अपनी जिंदगी को जाया किया है। तो अल्लाह ताला हमें वक्त का अच्छा इस्तेमाल करने की तौफीक अता फरमाए।
आपने बड़ी प्यारी बात की, जिंदगी आमद बराए बंदगी। यहाँ पे जो है ना, हजरत अल्लामा बशीर कोटलवी साहब रहमतुल्लाह ताला अलैह, उन्होंने जो इसमें कहा वो बड़ी प्यारी लगती है मुझे बात। फरमाते कि जिंदगी आमद बराए बंदगी, और जिंदगी बेबंदगी शर्मिंदगी
जी,
और जिंदगी बाबंदगी ताबिंदगी।
सुभान
अल्लाह। तो अगर शर्मिंदगी से बचना और ताबिंदा होना है तो जनाब आपने बा मकसद जिंदगी गुजारनी होगी। जी खालिद भाई,
एक मजमून मेरे ध्यान में तस्वीर को देख आ रहा था, जो बच्चे इस उम्र के हैं जो इस पेंसिल को यूज करते हैं, मुख्तलिफ तरह के होते हैं। कुछ तो वो हैं जो पेंसिल भी यूज कर रहे हैं और उनके लिए एक नई चीज है तो उससे खेल भी रहे
जी।
किसी की पेंसिल की नोक अगर टूट जाती है तो वो परेशान हो जाती है, बावजूद ये कि उसकी पेंसिल शार्प की जा सकती है या उसकी लीड जो है वो चेंज की जा सकती
है,
लेकिन बस वो वहीं स्टक हो जाते हैं कि ये निब इसकी या जो लीड है ये टूट गई, तो अब वो स्टक हो गए, अब क्या करें, हाय परेशान। तो कोई बच्चा ऐसा भी होता है, अब निब तो टूट गई है, नोक तो खत्म हो गई, कुछ करना तो है ना, तो अब वो क्या करता है, इसको घुमा घुमा कर देखेगा, इसको खींचेगा, चलो भाई निकल आई, अब इसको क्या करे, तो इसको वापस लगाएं तो उसको खुद ब खुद स्पेस मिल जाएगा कि ये अगर यहां से निकाली गई है तो वापस कहां लगाई जाएगी,
ठीक है,
तो वो निब लगा देते हैं। लेकिन इस खेल खेल में जो वो नई चीज सीखते हैं ना, वो चीज ये है कि पहली पेंसिल की जो लीड है उसकी नोक खत्म होने से जिंदगी खत्म नहीं हुई थी।
वाह वाह,
सफर जारी रह सकता है।
वाह,
किसी ने कहा कि हवादिस में उलझ कर मुस्कुराना मेरी फितरत है, मुझे नाकामियों पर अश्क बरसाना नहीं आता।
वाह वाह,
बंदा नाकाम होकर बस बैठा ही ना रह जाए बल्कि मजीद क्या फायदा उठा सकता है, अगला स्टेप क्या लेना है, इस पर थोड़ा सा गौर फिक्र हो और स्टक होकर बैठ ना जाए बल्कि एक्टिविटी को जारी रखे।
जी,
चलते रहना ना ये पानी में भी स्मेल पैदा नहीं होने देता, काई नहीं लगने देता।
वाह,
लेकिन अगर आप ठहरर छोड़ दें पानी को तो फिर उसमें से स्मेल आना शुरू हो जाती है, काही जमना शुरू हो जाती है। तो बस औकात बच्चे मुख्तलिफ एक्टिविटीज में पड़े होते हैं और वालदेन परेशान हो रहे होते हैं कि बस अच्छा, हम जब अपने बचपन में थे तो हम अपने बड़ों से एक बात पर यानी थोड़ी सी खफगी होती है ना, ये क्यों कह दिया, वो ये होता था कि ये बैठ कर खेलने का कौन सा खेल। बच्चे आमतौर पर बच्चे शरारत करते हैं तो बड़े कहते हैं भाई कोई बैठ के खेल खेल, बैठ के नहीं खेला जाता। जो बच्चा इस उम्र में है कि वो भाग दौड़ करे, आप उससे बोलें कि जिस तरह 40 साल वाले बैठे हुए हैं वैसे आप भी बैठ जाएं, बड़ा मुश्किल है। ये अलग बात है कि जिस वक्त बच्चे शरारतें कर रहे हैं और वो अपने पीक पर हैं तो उनको सहना भी बड़ा मुश्किल है बसा औकात।
नहीं,
लेकिन
खालिद भाई
बसा औकात की कैद मैंने इसीलिए लगाई कि कभी कभार वो बिल्कुल जहन को थका देते, लेकिन जिनके बच्चे एक्टिव हैं, हरकत कर रहे हैं, मूवमेंट है बॉडी, शुक्र अदा करें अल्लाह। अल्लाह करीम ने सालिमुल आजा साबितुल आजा, जिस्म सही सलामत जिन बच्चों का है वो हमारी औलाद है, और इस नेमत पर भी बड़ा शुक्र बनता है अल्लाह तबारक व तआला का। उनका जहन चल रहा है और वो इसको इस्तेमाल कर रहे हैं, ये बहुत बड़ी
बहुत, बहुत बहुत प्यारी बात खालिद भाई आपने कही। और मैं रुक यूं गया था कि आप जरा फ्लो में भी थे, थोड़ा जो है ना वो एंजॉयमेंट की कैफियत में भी थे, और मैं यहाँ पे यही कहना चाहूंगा, हमें भी तजुर्बा, और मेरा ख्याल है पूरे फोरम को तजुर्बा होगा। बाज़ औक़ात लोग आते हैं और कहते हैं कि बाज़ औक़ात तो बच्चा गोद में होता है, साथ होता है, ये बहुत शरारते करता है, ये बहुत तंग करता है। तो मैं तो ऐसे मौके पे उमूमन उस बच्चे का हाथ चूम लिया, गाल थपथपा दिया और मैं कहता हूँ बेटा कीप इट अप, तंग करके रखो। एक ना दादाजी आए मेरे साथ, मदरसतुल मदीना की तकसीम असनाद थी,
अच्छा,
तो उसमें एक दादाजी आए तो वो बच्चे का हाथ पकड़े हुए थे, कहने मुझसे कहने लगे कि दुआ कर दें ये ना सही हो जाए। तो मैं एकदम सहम गया कि सही हो जाए, क्या हो गया बच्चे को, कहने बहुत करता ठीक के नहीं बैठता। तो वो थे भी बड़ी उम्र के थे, तो मैंने बोला आप इनके कौन है, कहने दादा हूँ मैं इसका। मैंने बोला देखें कैसे खुश नसीब दादा हैं आप, वो तो आपको जो है ना जवान रखा हुआ है।
वाह,
वो तो आपको जवान रखा हुआ है
जी।
तो भाई खुशियां मनाओ इस पे, और मैं आपको मशवरा दूंगा, आपकी औलाद जैसी भी कभी ना चाइल्ड हॉस्पिटल का चक्कर लगा दे, लोग आपके बच्चों को जितनी हसरत से देखेंगे ना, तो शायद आप जेब के सारे पैसों का ना सदका देते हुए आए बच्चों के। तो खुशियां मनाए, होता है परेशानी तो होती है, इससे तो कोई इनकार नहीं है कि बाज़ औक़ात आपकी तबीयत नहीं होती, थकान हुई भी होती है, कोई सीरियस मैटर चल रहा होता है और बच्चों को उससे कोई गरज नहीं होती, बच्चों ने अपनी शरारतें करनी है ना, दादी नानी की बरसी में भी जमा होना है ना, इन्होंने अपनी शरारतें ही करनी है, इन्होंने बैठ के ना चियाँ पढ़नी है ना कुरान पढ़ना, छोटे बच्चों की बात कर रहा हूँ मैं आपसे, तो इनको शरारतें करने दें। ये घरों में भी बाज़ औक़ात ना बड़ा सोफिस्टिकेटेड टाइप का जो है ना माहौल बना हुआ होता है, जनाब वो कुशन यहाँ पे रखना है, तो कुर्सी यहाँ पे रखनी है, तो चाय का कप ऐसे क्यों रख दिया, तो मोबाइल को हाथ क्यों लगा लिया, तो टिश्यू का डब्बा क्यों उलट दिया। अरे भाई जिंदा लोगों में रहते हैं हम, कब्रिस्तान में थोड़ी रहते हैं, हमारे बच्चे हैं, हमारी फैमिली है, आएंगे चप्पलें उतारेंगे, कोई चप्पल उल्टी भी होगी, कोई टेढ़ी भी पड़ी भी होगी, जनाब थोड़ा बहुत इधर उधर 19-20 चलाएं जिंदगी को,
नहीं तो फिर याद भाई क्या फ्री हैंड दे रहे हैं बच्चों को जो चाहे करें।
नहीं मैं फ्री हैंड नहीं दे रहा
हूँ,
मैं बच्चे मुखातब नहीं है मेरा इस वक्त, बड़े मुखातब है अब्दुल वाजिद भाई। देखें हम अपने सुकून के लिए ना बच्चों का बचपना खत्म करने की कोशिश ना करें,
बहुत खूब।
मैं ये नहीं कह रहा कि बच्चों को आप बोले जो दिल चाहे करें, ऐसा कौन कहेगा, कोई भी नहीं कहेगा, लेकिन उनको समझाएं, तरीके से समझाएं। मसाजिद में भी हमने देखा है बाज़ औक़ात लोग, मैं नहीं कहना चाहता ऐसी बातें, मतलब जो है ना वो ज्यादा सख्ती कर रहे होते, हालांकि बच्चों को तरीके से तमीज से सिखाया जाए तो वो समझ जाते हैं, ہم بیانات کرنے جاتے ہیں, جاتے ہیں تو بچے ہوتے ہیں عبد الواجد بھائی
جی,
تو بچوں کو بٹھا لینا اپنے پاس. میں نے ایک اللہ والے سے سیکھا
جی,
اور میرا طریقہ یہی ہے
سبحان اللہ,
میں بچوں کو اپنے پاس بٹھا لیتا. تو آپ بٹھا لیں بچوں کو, ذرا مخاطب کر لیں, وہ کریں گے شرارتیں, تو اسی کو مخاطب کر لو. ایک کو میں نے پچھلے دنوں ممبر پہ بٹھا لیا اپنے ساتھ, میں نے کہا آ جاؤ تم ادھر بیٹھو, تو وہ پورا بیان اس نے ایسا زبردست سنا.
سبحان اللہ,
آپ تھوڑا کریں, ہم نے تو پیر صاحب سے یہی سیکھا ہے. امیر اہل سنت اتنی بڑی شخصیت ہیں, مدی مذاکرہ فرما رہے ہیں, بیان فرما رہے ہیں, اور بچے تو پھر بچے ہی ہوتے ہیں نا کسی کے بھی, تو وہ بچے اپنی بچپنا دکھا رہے ہیں. تو اس کو ذرا لیجئے, تھوڑا زیادہ اسی لیے لیا کہ یہ ہمارے بچے جو ہے نا ہمارا مستقبل ہے. آپ یقین کریں قبرستان بھی ہم خود نہیں جا پائیں گے, یہی بچے چھوڑ کر آئیں گے. تو ان کو ہم کیسے نظر انداز کر سکتے ہیں؟ ان کو نظر انداز نہیں کریں, اپنے سینے سے لگا کر رکھیں اور اپنے دل میں جمع کے رکھیں ان کو. اللہ توفیق عطا فرمائے. مدنی چینل کے ناظرین کی کالز لے لیتے ہیں جی. تصویر ذرا شو کر کے رکھیں اور پھر کالز دیجیے.
اس تصویر کو مجھے دیکھ کر نا یہ رائے آتی ہے کہ یہ دو خاندانوں کو نا جوڑنے کی کوشش کر رہا ہے.
لوہے کے خاندان ہے, بڑی زبردست بات کی ہے آپ نے, اچھی بات کی ہے, بہت زبردست. اور میں نے جو کہا ہے لوہے کے خاندان ہے, میں نے بھی اسی لیے کہا ہے خاندان لوہے کے نہیں ہونے چاہیے, موم کے ہونے چاہیے, تاکہ ایک دوسرے میں جلدی سے مرج ہو جائے. تو بہت اچھی بات کی ہے, انشاءاللہ اس پہ مزید بھی گفتگو کرتے ہیں آگے.
اچھا, اس تصویر کو دیکھ کے میری رائے یہ قائم ہو رہی ہے کہ جو آج کل کے مشکل حالات ہیں اس میں دینی معاملات اور دنیاوی معاملات کو لے کر چلنا بڑا مشکل ہے. تو یہ شخص کوشش کر رہا ہے کہ میں ان دونوں معاملات کو ایک ساتھ لے کے چلوں, اور کوشش بھی کر رہا ہے.
چلیں, الفاظ کا تو ہم اختلاف کر سکتے ہیں, لیکن بات آپ کی درست ہے کہ دین و دنیا کو لے کے چلنا بہرحال ایک کام ہے, اور اس کے لیے آپ کو ایفرٹس کرنا پڑتی ہیں. تو آپ بھی جو ہے نا ایفرٹس کریں, اور ان کو ساتھ لے کے چلنا ہے, اور کبھی چھوڑنا بھی پڑے تو دنیا کو ہی چھوڑنا ہے, دین کو نہیں چھوڑنا. چلیں جی.
میرا نام نعمان ہے. تو یہ جو تصویر آپ نے دکھائی ہے, اس کو دیکھ کے میرے ذہن میں یہ رائے آتی ہے کہ جس طرح یہ پرفتن دور چل رہا ہے, تو اس پرفتن دور کے حساب سے بندے کو اپنا ایمان بچانا بڑا مشکل ہو چکا ہے.
جی بالکل درست بات آپ نے کہی ہے, اور تصویر آئی گئی ہے, آپ کے کمنٹس بھی آ گئے, تو مبلغین سے بھی جی یہ رائے لے لیتے ہیں, تائید کرتے ہیں, اور کیا کہتے ہیں جی عبد الواجد
جی. یعنی اس میں نا یہ مین جو کیریکٹر ہے نا جوائنٹ کر رہا ہے
جی,
تو یہ مجھے ایک
جو زنجیر کے چین کے دونوں حصے پکڑا ہوا ہے
جی
جی,
یہ والد یا پیرنٹس ہیں. آپ دیکھیں کہ جن گھروں میں والدین زندہ ہوتے ہیں نا, تو وہاں بچیاں بھی آتی ہیں جو شادی ہو کر اپنے گھروں کو چلی گئی, بچے بھی آتے ہیں. لیکن اگر پیرنٹس دونوں ہی چلے جائیں تو پھر ان کا آنا اس طرح سے نہیں ہوتا
جی.
وہ والدین تھے جنہوں نے سب بچوں کو جوڑا ہوا تھا,
جوڑا ہوا.
جب وہ والدین چلے جاتے ہیں تو پھر بعض اوقات دوبارہ وہ ویسے نہیں جڑ پاتے.
کیوں نہیں جڑ پاتے
جی؟ تو مختصراً یہ کہ اصل میں تو گلو ہی وہ تھے نا, اصل میں تو تعلق کی وجہ ہی وہ تھے. تو یہ ہوتا ہے, لیکن بہرحال اس میں کچھ لوگ ایکسٹریمز پہ چلے جاتے ہیں, تو ایکسٹریمز پہ نہیں جانا چاہیے. لیکن بہرحال یہ ایک فطرت ہے, حقیقت ہے کہ والدین کے جانے کے بعد بیٹیوں کے لیے میکا گھر ویسا نہیں رہتا.
یہاں پہ میں ایک مشورہ دینا چاہوں گا, کیونکہ ظاہر سی بات ہے اس معاشرے میں رہتے ہیں, بہت ساری چیزیں آنکھوں دیکھی ہوتی ہیں, اور بعض اوقات لوگ بھی آ کے ہمیں بتا رہے ہوتے ہیں مساجد پہ اور مختلف جگہوں پہ جب ہم ملتے ہیں. تو میں ایک مشورہ دوں گا, اور کیونکہ عبد الواجد بھائی نے اشارہ دے دیا مختصر بات کرنی ہے, تو مشورہ یہ دوں گا کہ بہن بھائی آ نہیں پاتے, بالخصوص بیٹیوں کا انہوں نے کہا کہ آ نہیں پاتے. یہاں میں بہن بھائیوں کو مخاطب نہیں کروں گا, بلکہ ان کے جو اسپاؤز ہیں
جی,
کیا کہیں گے کہ وہ ان کے جو مطلب بھائی ہے, مرد ہے, تو اس کی زوجہ وائف, اور جو یہ بیٹیاں ہیں اس گھر کی, ان کے ہسبینڈ شوہر نامدار جو ہیں, ان کو مخاطب کروں گا. آپ تھوڑی سی ایفرٹس کریں, اپنے اوپر رکھ کے سوچیں نا کہ اگر آپ اپنی بہن سے نہ ملیں, آپ اپنے بھائی سے نہ ملیں, ایک طویل عرصہ ہو جائے, کیسا فیل ہوتا ہے, دل چاہتا ہے کہ مل لیں. عید پہ, بکر عید پہ کوئی خوشی غمی کا موقع ہے تو اپنے تو یاد آتے ہیں, کوئی کتنا ہی کچھ کہے کہ نہیں میں سیٹ ہوں, یہ یاد آتے ہیں. تو اگر آپ کوشش کریں, مثلا بھابیاں نندوں کو دعوت دے دیں فون کر کے کہ جی تمہارے بھائی یاد کر رہے ہیں, آپ آ جاؤ, میں آپ کے لیے پائے بنا رہی ہوں, بریانی بنا رہی ہوں, قورمہ بنا رہی ہوں, کچھ نہیں بنا رہی بھائی, تمہاری پسند کی چٹنی بنا رہی ہوں, آ جاؤ. یا فرمائش کر دیں کہ یہ بنا کے لے آؤ, मेरी एक खाला है अब्दुल वाजिद भाई, तो मुझे उनको बुलाना होता है ना, तो मैं एक डिश बोलता हूँ घर वालों को कि उनको बोलो मेरा वो खाने का दिल कर रहा है
जी,
तो वो बना के लेकर आती।
सुभान अल्लाह।
तो आसान तरकीब, आप ना पकाएं खाना, उनसे बनवा लें लेकिन मिलवा दें। अल्लाह ने चाहा आप इनको मिलवा के रखेंगे रखेंगी तो इंशाल्लाह आपके बहन भाई और आपका घराना भी मिलता रहेगा इंशाल्लाह। जी खाली भाई, आप कुछ कह रहे थे इस तस्वीर पे या जो राय आई है उस पर कुछ कमेंट्स करना चाहें तो?
नहीं, राय माशाल्लाह बहुत अच्छी आई, और मैं ये अर्ज करना चाह रहा था कि मिला के रखना जरा मुश्किल होता है, बनाना ये जरा मुश्किल है, और अगर तोड़ना है छोड़ना है तो इसने भी सिर्फ हाथ निकालने ही है खोलकर, तो ये भी इजी हो जाएगा और इसको जहां जाना है वहां चला जाए। तो जो लोग भी इस पोजीशन में हैं कि लोगों को जोड़कर रखना चाहते हैं, तो वो थोड़ा सा दिल भी बड़ा रखें, फिर कुर्बानियों का भी ज़हन दें, मुश्किल भी उन्हीं पर आएगी भाई, जो एफर्ट करेगा तो उसकी ही उसका ही पसीना आएगा ना, जो कुछ भी नहीं कर रहा उसको क्या पसीना आना है, उसकी क्या जान लगनी है, उसकी क्या मेहनत होनी है। तो जिसने ये ठानी हुई है, और ये ठाननी चाहिए, हमें तो यही सिखाया गया है कि तू बराए वसल करदन आमेदी, तुम तो जोड़ पैदा करने के लिए आए, ने बराए फसल करदन आमेदी, तुम तोड़ पैदा करने के लिए नहीं आए। तो जोड़ना है तो उसके लिए मेहनत चाहिए होगी, और जब मेहनत चाहिए होगी तो ऐसा अज्म ऐसा हौसला ये जरूरी है कि बंदा कहे कि मैं तो दो मुख्तलिफ समतों को भी मिलाने के लिए एफर्ट करूंगा। वो हाजी अमीन साहब एक बड़ी जबरदस्त मिसाल बयान करते हैं, और अमीर अली सुन्नत दामत बरकातुहुम अलैया ने इसे मुख्तलिफ तरगीबात में भी बयान फरमाया कि सूरज डूब रहा था, तो उसने डूबते डूबते सदा लगाई कि मैं तो डूब रहा हूं, लेकिन हे कोई जो मेरे डूब जाने के बाद भी माहौल में रोशनी फराहम कर सके। तो एक टिमटिमाते दिए ने सदा लगाई कि मैं तुम्हारे जितनी रोशनी कर तो नहीं सकता, लेकिन अपनी सी कोशिश जरूर कर सकता। तो आप क्या हैं उसकी आपकी एफर्ट से पता चलना चाहिए। आप लोगों को मिलाने वाले हैं, ये आपके जुमले बताएंगे, ये आपका अंदाज बताएगा, ये आपका किसी के भी दावत पर किसी भी इवेंट्स पर शिरकत करने का तरीका बताएगा।
दिल के अच्छे लोग हैं ना, वो बिलखसूस मेरे जुमले सुने, आप दिल के इतने अच्छे हैं, आप खुद बोलते हैं दिल के अच्छे हैं, कितने ही लोग आपकी हिमायत में कहते हैं कि वो दिल का अच्छा है, तो क्या ही अच्छा हो आप जबान के भी अच्छे हो जाएं, दोनों ही चीज अच्छी होनी चाहिए। जी नकीब भाई, आप कुछ कहना चाहेंगे?
इस तस्वीर पे जो लोहे की चीज है उस पर तो काफी बात हो गई है, अगर इसको और तरीके से देखें तो ये बंदा ऐसे लगता है किसी चीज में खुद फंसा हुआ है।
बहुत आला।
तो इसमें अगर मुख्तसरन बात मैं ये करूं कि बाज़ औक़ात क्या कई मरतबा जो मेन बंदा होता है जो निज़ाम चला रहा होता है वो भी आजमाइश का शिकार होता है, किसी मुसीबत में होता है, तो उसे अपनी मुसीबत की वजह से जो अपने साथ जुड़े हुए लोग हैं उनकी आजमाइशों को हुकूक को नज़रअंदाज नहीं करना चाहिए।
वाह जी वाह, मुझे हमारे डायरेक्टर साहब ने ये राय दी थी कि ये भी पेश कीजिएगा, और वो आपने पेश कर दी, मेरी नियत थी आखिर में दूंगा लेकिन आपने पहल कर दी माशाल्लाह। जी वसीम भाई
जी, तकरीबन चीज़ें तो इस तस्वीर में नज़र आने वाली बयान कर दी ही गई हैं, और मैं खालिद भाई वाली बात से ही इसमें इत्तिफाक करूंगा कि दिल को बहुत बड़ा करना पड़ेगा, और जिस तरह के ये शख्स एक भरपूर जान लगाया हुआ है ना जोड़ने के लिए, तो जो लोग अपने घरों को अपने ख़ानदानों को जोड़ना चाहते हैं और वो चाहते हैं कि सारे मामलात अच्छे तरीके से चलें, तो उनको अपने अंदर बहुत सब्र तहम्मुल पैदा करना पड़ेगा और बड़ी हिम्मत करनी पड़ेगी, क्योंकि ये काम जो इस तस्वीर में दिखाया जा रहा है ना ये आसान नहीं है। ये
पैगाम मुस्तकिल करना
जी, ये पैगाम ये मिल रहा है कि ये आसान नहीं है, ये है बहुत मुश्किल, और इसके लिए बड़ी अजीबोगरीब सी कैफियत आती हैं। बाज़ औक़ात जोड़ने वाले पर ही बहुत सारी जगहों से तनकीदें हो रही होती हैं, जोड़ने वाले को ही बहुत सारे लोगों की तरफ से जो है ना वो डिग्रेड किया जा रहा होता है, लथाड़ा जा रहा होता है बाकायदा तौर पर, लेकिन इस शख्स को जो है ना वो पूरी मेहनत और लगन के साथ और पूरी ताकत लगाकर जो है ना इस काम को करना होगा, और अगर ये चाहता है कि इसमें कामयाबी मिले तो उसको बहुत मेहनत करनी।
ये तो मेहनत कर ही रहा है, लेकिन जो ये सारी कोशिशें कर रहा है तो आप भी तो सपोर्ट करें ना सर, ये जंजीर भी तो सपोर्ट कर सकती है, इस जंजीर के साथ और हल्के भी तो सपोर्ट कर सकते हैं। जाहिर सी बात है प्रोग्राम में सारी चीज़ें उस तरीके से डिस्कस नहीं की जा सकती, लेकिन बहुत सारी चीजें या तो ऊपर पहुंचकर नजर आ रही होती हैं या बूढ़ा होकर नजर आ रही होती है। एज फैक्टर और आप किस मंजिल पर खड़े हैं, ये मंजर को अक्सर तब्दील कर देता है। आप क्या देख रहे हैं ये तय करेगा कि आप किस मंजिल पर खड़े हैं और उम्र की किस मंजिल पर खड़े हैं, तो सारे सिनेरियो चेंज हो जाते हैं। बाज़ुकात जो बड़े होते हैं, खानदान के बड़े होते हैं, वो देख रहे होते हैं दो अफराद में से किसी एक की गलती है। अब्दुल वाजिब भाई, फैमिलीज में बहुत होता है, वाज़े होता है गलती किसकी, लेकिन वो पता क्या कह रहे होता, चलो छोड़ो बेटा, माफ कर दो, बस एक दूसरे को गले लगा लो। वो पर्टिकुलरली वो गलती डिस्कस नहीं कर रहे होते, इसलिए नहीं कि वो अंधे बहरे गूंगे हैं या उनके दिल और दिमाग ने काम करना छोड़ दिया, बल्कि उन्हें पता होता है कि इस गलती को मजीद छेड़ना ना और क्राइसिस को बढ़ाएगा और दूरियों को बढ़ाएगा। तो वो कहते हैं बेटा मिल लो। अच्छा, जवानी जो होती है ना, इसका अपना ही रंग होता है। बच्चों को देखेंगे ना, वो कहेंगे कौन था अभी मेरे, मतलब कौन ताया, कौन चाचा, कौन मामू, कौन खाला, कौन फुप्पो, और फिर इससे आगे के रिश्ते तो वो समझ में नहीं आ रहे थे भाई, वो कौन, तो आपको समझ में नहीं आ रहे, लेकिन जब आपको समझ में आएंगे ना, तो फिर ये दूरियां बहुत ज्यादा होती होगी। मिलते रहिए, बढ़ते रहिए, अपनी हुदूद में रहिए, लेकिन मिलते रहिए। जब मिले अच्छे तरीके से मिले, किसी को एक नेगेटिव परसेप्शन आपका ना जाए, ये ना जाए मिलना नहीं चाहता, ये मिलाना नहीं चाहता। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए। सिलसिला करने के दौरान मेरे से कोई गलती कोताही हो गई, अल्लाह की बारगाह में भी रुजू करता हूँ, तौबा करता हूँ। आप लोगों को कोई बात हमारी नागवार गुजरी हो तो उस पर भी माजरत। अल्लाह पाक अच्छी बातें याद रखने, उन पर अमल करने, उन्हें दूसरों तक पहुँचाने की तौफीक अता फरमाए। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं, आपकी राय क्या कहते हैं।